बादल को ताल मा, नम्रता को चाल मा, मीठो आवाज मा, भक्ति को साथ मा, रमाओ येसु को उपस्थिति मा, रमाओ येसु को उपस्थिति मा, मादल को ताल मा, नम्रता को चाल मा।
आदरणीय श्रोताहरूको समक्ष फेरि पनि मुक्तिको मा कार्यक्रम लिएर न्यानो अभिवादन भन्छौ। आज पनि रेडियो खोल्नु भएको लागि धन्यवाद। सोमबारदेखि शुक्रबारसम्म यही समय यो कार्यक्रम तपाईँको निम्ति गीत र प्रवचन लिएर उपस्थित भइरहेछ। यस बेला हामी आदरणीय श्रोताहरूको निम्ति प्रस्तुत गर्दछौ बाइबल अध्ययन कार्यक्रम मुक्तिको मा।
हाम्रो येशु आउनै लागे छन्, हाम्रो येशु आउनै लागे छन्। मादलको तालमा, नम्रताको चालमा, वचन सबै पूरा हुँदैछ, चिन्हहरू देखा पर्दैछ, वचन सबै पूरा हुँदैछ, चिन्हहरू देखा पर्दैछ, गाउँ हाम्रो येशु आउनै लागे छन्, हाम्रो येशु आउनै लागे छन्। मादलको तालमा, नम्रताको चालमा, मिठो आवाजमा, भक्तिको साथमा, रमाओ येशुको उपस्थितिमा, रमाओ येशुको उपस्थितिमा, रमाओ येशुको उपस्थितिमा।
प्रभु येशु ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जयमसी। साथै यस बाइबल अध्ययन कार्यक्रममा तपाईँ सबैलाई धेरै धेरै हार्दिक स्वागत छ। आउनुहोस् अब हामी परमेश्वरको वचन अध्ययनमा प्रवेश गरौं। त्योभन्दा पहिले हामी छोटो प्रार्थना गरौं। प्रभुजी, तपाईँले आज पनि हामीलाई यो सुन्दर अवसर दिनुभएको छ ताकि हामी तपाईँको वचनबाट सिक्न सकौं, मनन गर्न सकौं, ध्यान दिन सकौं। जीवित बुबा, हामी प्रार्थना गर्छौं कि तपाईँ हाम्रो मन, हाम्रो हृदयलाई तयार गर्नुहोस्, आफ्नो अभिषेक दिनुहोस्, ताकि हामी तपाईँको वचनमा ध्यानपूर्वक मन दिएर अध्ययन गर्न सकौं र त्यसलाई आफ्नो व्यक्तिगत जीवनमा राख्न सकौं, लागू गर्न सकौं र तपाईँ प्रभुको महिमा गर्न सकौं। प्रत्येकलाई सुन्ने, बुझ्ने हृदय र मन दिनुहोस्। बाँकी समयलाई तपाईँको हातमा राख्दै यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, अघिल्लो दिनमा हामीले दानियल 3:1-12 वचन अध्ययन गरिरहेका थियौं, जहाँ हामीले देख्यौं नबुकदनेस्सरले अति नै ठूलो सुनको मूर्ति बनाए र त्यसको सामने सबैलाई झोक्न, दण्डवत गर्न, आराधना गर्न आज्ञा गरिए। तर तीन यहुदी केटाहरू जो नबुकदनेस्सरका राज्यका अधिकारीहरू थिए, त्यो मूर्तिको सामने झोक्न बिल्कुलै इन्कार गरे। आज हामी बाँकी 3:13-30 पदसम्मबाट वचन अध्ययन गर्नेछौ। सबभन्दा पहिले हामी यो देख्नेछौ कि ती तीन हिब्रू अर्थात यहुदी केटाहरूले परमेश्वरको शक्तिको घोषणा गर्दछन्, न कि त्यस सुनको मूर्तिको सामने झुक्छन्। दानियल 3:13 भनिएको छ, तब नबुकदनेस्सर रिसले चुर भएर सद्रक, मेसक र अबेदनगोलाई ल्याउने हुकुम गरे, तब तिनीहरू राजाको सामने हाजिर गराइए। नबुकदनेस्सर रिसले चुर भए। मित्र, यस मानिससँग वास्तविक मनोवैज्ञानिक समस्या थियो। त्यस्ता क्रियाहरूले उसको उन्माद वा पागलपनको रूपको चित्रण गर्दछ। उनी उन्मत्ता वस्ता वा अनियन्त्रित उत्तेजनाको रोगले ग्रसित थिए, जुनलाई आज मेडिकल शब्दमा भनिन्दछ मेनिक डिप्रेसन साइकोसिस। अमित्र, यसको लक्षण हुन्छ उनी एक क्षणमा तुरुन्तै अकस्मात अति नै रिसले चुर हुँदथे र अर्को समयमा उनी शिर माथि उठाएर हाँसिरहेका हुन्थे। 14 हामी पढ्छौ, नबुकदनेस्सरले तिनीहरूलाई भने, ए सद्रक, मेसक र अबेदनगो, के यो कुरा साँचो हो कि तिमीहरू मेरो देवताहरूको सेवा गर्दैनौ औ मैले खड़ा गरेको सुनको मूर्तिलाई दण्डवत गर्दैनौ? नबुकदनेस्सरले तिनीहरूलाई सोधे कि तिनीहरूमाथि लगाइएको आरोप दोष सही थियो, के तिनीहरूले उसका देवताहरू र उसले खड़ा गरेका मूर्तिहरूको आराधना गर्न, पूजा गर्न इन्कार गरेथे? अनि 15 हामी पढ्छौ, यदि तिमीहरू नरसिंह, बाँसुडी, बीणा, सारङ्गी, सितार, मशक बाजा र सबै किसिमका वाद्यहरूको स्वर सुन्ने बित्तिकै मूर्तिलाई दण्डवत गर्नलाई तयार भयो भने भलो र राम्रै हुनेछ, तर यदि दण्डवत गरेनौ भने त तिमीहरू उति नै खेर दन्केको आगोको भट्टीमा हालिनेछौ र कुन देवताले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्ला? यहाँ हामी देख्छौ चुनौती। राजाले तिनीहरूलाई आफ्नो मनहरूको बदल्न र त्यो मूर्तिको सामने दण्डवत गर्न अर्को अवसर दिन्छन्, अनि नबुकदनेस्सरले फेरि त्यो गर्न इन्कार गरिएमा दण्डको घोषणा गर्दछन्। राजाले अघि पहिले तिनीहरूको परमेश्वरको बारेमा सुनेका छन् र उसले तिनीहरूलाई यो निश्चय दिलाउँछन् कि उहाँले तिनीहरूलाई, ती यहुदी केटाहरूलाई बचाउन सक्ने छैन। यहाँ त्यो नबुकदनेस्सर राजाको परमेश्वरको विरुद्धमा चुनौतीको कुरा हामी देख्छौ। अनि 16 हामी पढ्छौ, सद्रक, मेसक र अबेदनगोले राजालाई भने, हे महाराज, यस कुरामा हामीले हजुरलाई जवाब दिनु केही खाँचो छैन। निडर साथ तिनीहरूले उसलाई जवाब दिए। तिनीहरूले नबुकदनेस्सरलाई सम्बोधन गर्दछन्, तर तिनीहरू भन्दैनन् राजा अमर रहन्, अनि अगाडि भन्छन् यस कुरामा हामीले हजुरलाई जवाब दिन केही खाँचो छैन। अर्को शब्दमा तिनीहरूले राजालाई दिने उत्तरमा आफ्नै कल्याणको लागि कुनै फिक्री वा वास्ता गरिरहेका छैन, आफ्नै भलाइको लागि कुनै फिक्री वा वास्ता गरिरहेका छैनन्। तिनीहरू परमेश्वरको निम्ति खडा भइरहेका छन्। बाबेलमा हुने ज्ञानी मानिसहरूले ती यहुदी केटाहरूलाई त्यस मूर्तिको सामने झुक्न र त्यसको पूजा गर्न सम्भवत सल्लाह दिए थिए, तर परमेश्वरले भन्नुभयो, प्रस्थान 20:3-6 पदमा, मेरो सामने तैँले अरू कुनै देवता देवीहरू नमान्नु, तैँले आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, औ माथि आकाश अथवा तल पृथ्वी र पृथ्वी मुनि पानीमा भएको कुनै आकारको प्रतिमूर्ति नबनाउनु, त तिनीहरूका सामने ननिर्याउनु, तिनीहरूका पूजा नगर्नु, किनकि म परम प्रभु तेरा परमेश्वर डा गर्ने परमेश्वर हुँ, पिता पुर्खाले गरेको अधर्म र मेरो अवहेलनाको दण्ड तिनीहरूका सन्तानहरू र तिनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु, तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि कृपा गर्ने परमेश्वर म हुँ। यी यहुदी केटाहरू परमेश्वरप्रति सत्य र निष्ठावान बनिरहेका थिए र यो स्थानको लिन तिनीहरूको लागि अति नै ठूलो साहसको आवश्यक पर्यो, अनि त्यो तिनीहरूले त्यो साहसको लिए। परमेश्वरको निम्ति आफ्नो जीवनलाई नै जोखिममा दिन तिनीहरू तयारीमा थिए। अनि 17-18 पदमा हामी पढ्छौं, हामीलाई दन्केको आगोको भट्टीबाट बचाउन सक्ने कोही ईश्वर हुनुहुन्छ भने हामीले सेवा गरेका परमेश्वर नै हुनुहुन्छ, उहाँले हामीलाई हजुरको हातबाट पनि बचाउनुहुनेछ, तर त्यसो भएन भने पनि हे महाराज, यो कुरा हजुरलाई थाहा होस् कि हामी हजुरका देवताहरूको सेवा गर्ने छैनौं, अथवा हजुरले खडा गर्नुभएको यस सुनको मूर्तिलाई हामी दण्डवत गर्ने छैनौं। तिनीहरूले यो स्पष्ट पारे, यदि यो उहाँको इच्छा भए उहाँले हामीलाई तपाईँको हातबाट छुटकारा दिनुहुनेछ। तैपनि त्यसको परिणाम जेसुकै होस्, यी तीन केटाहरूले परमेश्वरको मात्र सेवा गर्ने निर्णय गरे, नबुकदनेस्सरको मूर्तिको सेवा गर्न चाहेनन्। त्यसपछि निम्न पदहरूमा हामी देख्छौं कि ती तीन यहुदी केटाहरूलाई दन्केको आगोको भट्टीमा हालिए, तर त्यसबाट तिनीहरूलाई सुरक्षित रूपमा बचिए वा तिनीहरू सुरक्षित रूपमा त्यस दन्केको आगोबाट बचे। 19-20 पदमा हामी पढ्छौं, तब नबुकदनेस्सरले सद्रक मेसक अबेदनेगोसित रिसले चुर भए र तिनको अनुहार बिग्रियो, तब तिनले आफ्नो सेनाका कतिजना बलिया बलिया मानिसहरूलाई सद्रक मेसक र अबेदनेगोलाई बाँधेर त्यस दन्केको आगोको भट्टीमा हालिदिने हुकुम गरे। रिसले चुर भयो, मतलब नबुकदनेस्सरसँग अनियन्त्रित रिस र क्रोध थियो। अहिले नबुकदनेस्सरले यी तीन मानिसहरूमाथि आफ्नो क्रोध खन्याए, जसलाई उसले अघि चाहिँ साथ र कृपा र दया देखाएका थिए। हामी यो पनि देख्छौं कि ती तीन केटाहरूलाई हाल्ने आगोको भट्टी सामान्य भन्दा 7 गुणा बढ्ता ठूलो र गरम वा तापमान बनाउनलाई आज्ञा गरेथे। यो हामी अन्य अनुवादको बाइबलमा देख्छौं। हाम्रो पुरानो संस्करण नेपाली बाइबलमा यस खण्डको छोडिएको छ। अमित्र, यो कति पनि आवश्यक कुरा थिएन, तर यसले यो मानिसको हृदयमा के थियो सो कुराको प्रकट गर्दछ। अनि 21 पदमा हामी पढ्छौं, यस प्रकार लेखिएको छ, तब यी मानिसहरूलाई तिनीहरूका दौरा सुरुवाल टोपी र तिनीहरूका अरू लुगाहरूसितै बाँधेर दन्केको आगोको भट्टीमा हालिदिए। अनि 22-23 पदमा हामी पढ्छौं, राजाको हुकुम साह्रै जरूरी थियो र भट्टी असाध्य तातेको हुनाले सद्रक मेसक र अबेदनेगोलाई लाने मानिसहरू आगोको ज्वालाले भेटेर भस्म भए, औ सद्रक र मेसक र अबेदनेगो यी तीनै जना बाँधेकै अवस्थामा दन्केको आगोको भट्टीमा परे। एनोस, यहाँ त्यो ज्वाला कति धेरै तातो र गरम थियो। ती तीन केटाहरूलाई लाने मानिसहरू आगोको ज्वालाले भेटेर भस्म भए। अब 24 र 25 पदमा हामी पढ्छौं, त्यसपछि राजा नबुकदनेस्वर छक्क परे र साह्रै उत्तेजित भएर खड़ा भए। तिनले आफ्ना सल्लाहकारहरूलाई भने कि हामीले आगोमा तीनजनालाई बाँधेर हालेका होइनौ। तिनीहरूले राजालाई जवाब दिए, हो महाराज। तिनले भने, तर हेर चारजना मानिसहरू पो स्वतन्त्र भएर आगोमा हिँडिरहेका छन् औ तिनीहरूलाई केही हानि भएको देखिँदैन औ चौथोको अनुहार चाहिँ एक ईश्वर जस्तै देखिन्छ। यो आगोको ज्वाला वा भट्टी एक खुला आगोको भट्टी वा ज्वाला थियो र नबुकदनेस्वर जसले आशा गरेका थिए कि यी तीन केटाहरू एकपल्टमै भस्म भइजानेछन् तर अहिले उनी अचम्भित भइरहेका छन् कारण उसले आगोमा यताउता जिउँदै हिँडिरहेका देखे। अनि अर्को हेर्नुपर्ने अद्भुत तथ्य यो हो कि नबुकदनेस्वरले अर्को मानिसलाई पनि देखे, अर्थात् चौथो मानिसलाई देखे जसको रूप नबुकदनेस्वरले परमेश्वरको पुत्रको जस्तै देखे। नबुकदनेस्वरसँग यस समयमा जीवित र सत्य परमेश्वरको कुनै ज्ञान थिएन, यद्यपि दानियलले उहाँको बारेमा उसलाई बताए तापनि कुनै आत्मिक अनुभूति वा ज्ञान बोध नभएकोले गर्दा नबुकदनेस्वरले खालि उहाँको असाधारण प्रकटताको मात्र साबित गर्न सक्थे, सिद्ध गर्न सक्थे। उहाँलाई उसले एक ईश्वर जस्तै देखे अनि त्यो चौथो ईश्वर जस्तो देखिने मानिस प्रभु येशु ख्रिष्टको पूर्व अवतार थियो, उहाँ येशु ख्रिष्ट हुनुहुन्थ्यो। मित्र, त्यस्तो प्रचण्ड आगोको भट्टीमा यी मानिसहरूलाई सुरक्षित राख्ने कुरा आश्चर्यकर्म हो। त्यहाँ अर्को कुनै स्पष्टीकरण छैन। तपाईँ यसको चाहे स्वीकार गर्नुहोस् या इन्कार गर्नुहोस्। यहाँ यो अध्यायमा रेकर्ड गरिएका यी घटनाहरू एक ऐतिहासिक घटित घटना हो, तर उही समयमा हामीले यो पनि नोट गर्नुपर्छ कि यो महाक्लेश अवधिको छायाङ्कन अगमबाडिक तस्विर हो। त्यो प्रचण्ड आगोको ज्वालाले महाक्लेश अवधिमा स्थान लिने दुःख कष्टहरूको प्रतिनिधित्व गर्दछ। यो मानिस नबुकदनेस्वरले समुद्रबाट निस्कने पशुको अर्थात् ख्रिष्ट विरोधी अन्तिम विशाल विश्व शासकको प्रतिनिधित्व गर्दछ। सुनको मूर्तिले उजाड गर्ने घृणित वस्तुको प्रतिनिधित्व गर्दछ जुनको बारेमा प्रभु येशूले मती 24 अध्याय 15 पदमा बताउनुभयो। यी तीन यहुदी केटाहरूले ती बाँकी रहेका ईश्वरीय भक्त जनहरूका प्रतिनिधित्व गर्दछन् जसलाई महाक्लेश अवधिमा अद्भुत तरिकामा रक्षा गरिनेछन्। अनि यहाँ अर्को चाखलाग्दो कुरा यो छ कि दानियललाई यस अध्यायमा कति पनि दानियलको उल्लेख छैन, मतलब यस तीन अध्यायमा या यस घटनामा दानियलको बारेमा कुनै उल्लेख छैन। उनी त्यहाँ त्यस बेला थिएनन्। यो स्पष्ट छ कि उनले सर्वोच्च अदालतको न्यायाधीशको रूपमा मात्र काम गर्दैनथे, तर उनी त्यस बाबेल मुलुकको प्रधानमन्त्री पनि थिए अनि सम्भवत उनी त्यस बेला कुनै राज्यको कामकाजको कारण बाहिर गएका थिए। त्यसकारण दानियल ती छुटकारा पाएका मानिसहरूको तस्विर हो जसलाई महाक्लेशभन्दा अघि नै पहिले नै हटाइनेछ। ओ, यहाँ कति अद्भुत तस्विर पेश गरिएको छ। त्यस आगोको ज्वालाको भट्टीमा हुने चौथो मानिसमा हामी देख्छौ कि प्रभु येशू तिनीहरूसँग हुनुहुन्थ्यो वा तिनीहरूसँग पनि महाक्लेशको दिनमा हुनुहुनेछ जो त्यस अवधिको संकटकालीन परीक्षाबाट भएर आउनेछन्। मेरो मित्र, उहाँ आज तपाईँ र मसँग पनि हुनुहुन्छ जब हामी हाम्रा संकष्ट र दुःख अनि परीक्षाहरूमा भएर गइरहेका हुन्छौं। उहाँले युहन्ना 16 अध्याय 33 पदमा भन्नुभयो, ममा तिमीहरूलाई शान्ति मिलोस् भनेर यी कुराहरू मैले तिमीहरूलाई भनेको हुँ। संसारमा तिमीहरूलाई संकष्ट हुनेछ तर साहस गर, मैले संसारलाई जितेको छु। उहाँले मती 28 अध्याय 20 पदमा पनि भन्नुभयो, म सधैँभरि संसारको अन्तसम्म नै तिमीहरूको साथमा छु। उहाँले आफ्नाहरूलाई कहिले पनि नत्याग्न र नछोड्न प्रतिज्ञा गर्नुहुन्छ। अनि 26 र 27 पदमा भनिएको छ, तब नबुकदनेस्वरले त्यस दन्केको भट्टीको ढोकाको नजिक आएर भने, हे सद्रक मेसक र अभेनेगो, सर्वोच्च परमेश्वरको सेवक हो, निस्केर आओ। तब सद्रक मेसक र अभेनेगो आगोबाट निस्केर आए। प्रान्त प्रान्तका बडा हकिम, राज्यपाल, सल्लाहकार र भारदारहरू जम्मा भएर आगोले यी मानिसहरूका शरीरमा हानि गर्नु नसकेको देखे। तिनीहरूका कपालका केश पनि खरिएको थिएन, तिनीहरूका दौरालाई पनि आगोले छोएको थिएन र तिनीहरूमा आगोको गन्धसम्म पनि थिएन। नबुकदनेस्वरले मानलिन्छन् कि यी तीन यहुदी केटाहरू सर्वोच्च परमेश्वरका सेवक हुन्। म सोच्दछु कि उनी परमेश्वरको ज्ञानमा केही नजिक आइरहेका छन्। यी केटाहरू आफ्नो शिरको एउटा पनि केस नजलाइकन आगोबाट निस्किआएका छन्। न तिनीहरूका कपडाहरूको जलेको कुनै गन्ध नै थियो। यो बिल्कुल महान र स्पष्ट आश्चर्यकर्म थियो। त्यसपछि निम्न पदहरूमा हामी देख्छौं कि यी यहुदी केटाहरूको परमेश्वरको सम्बन्धमा नबुकदनेस्वरको राज आज्ञा। पद 28-30 पदमा भनिएको छ, तब नबुकदनेस्वरले भने, सद्रक, मेसक र अभेदनगोका परमेश्वर धन्यका हुन्, जसले उहाँमाथि विश्वास गर्ने र राजाको हुकुमलाई नमानी आफ्नै परमेश्वर बाहेक हामी अरू देवताको सेवा गर्ने छैनौं भनी आफूलाई आगोमा तर्फिदिने आफ्ना यी दासहरूलाई बचाउन आफ्ना स्वर्गीय दूतहरू पठाउनुभयो। यसकारण म यो उर्दी दिँदैछु, कुनै मानिस जुनसुकै जाति वा राष्ट्र अथवा जुनसुकै भाषा बोल्ने होस्, जसले सद्रक, मेसक र अभेदनगोका परमेश्वरको निन्दा गर्ला, त्यो टुक्रै टुक्रा बनाइनेछ र त्यसको घर उजाड पारिनेछ, किनभने यस किसिमले उद्धार गर्ने अरू कुनै पनि देवता छैन। तब राजाले बाबेलको प्रान्तमा सद्रक, मेसक र अभेदनगोको मान बढाइदिए। नबुकदनेस्वरको यो अभिव्यक्तमा व्यक्तिगत कुरा भने कुनै कुरा पनि छैन, तैपनि उसले परमेश्वरको सर्वशक्तिमत्ता र यी तीन यहुदी केटाहरूलाई बचाउन सक्ने काममा उहाँको शक्तिको थाहा र स्वीकार गर्दछन्। उसले आफ्नो देवताको दाँजोमा सर्वशक्तिमान परमेश्वरको सर्वोच्चताको स्वीकार गर्दछन्। यो नबुकदनेस्वरको दृढ संकल्प र दृढ विश्वास हो। अर्को अध्यायमा हामी उसको हृदयमा साँचो परिवर्तनको उसको व्यक्तिगत साक्षीको पढ्नेछौँ। म विश्वास गर्दछु कि यस व्यक्तिले जीवित र सत्य परमेश्वरलाई थाहा पाउन सकेका थिए र स्वीकार गरेका थिए। यस मानिसलाई अन्य जाति मूर्ति पूजा बादबाट बाहिर निस्कि आउनलाई धेरै समय लागेको थियो। अहिले यी तीन यहुदी केटाहरू फेरि नबुकदनेस्वरको कृपामा र अनुग्रहमा आएका छन्। दुईपल्ट तिनीहरूमाथि जीवनको प्राण दण्डको आएको थियो, दुईपल्टै तिनीहरूलाई अद्भुत रीतिले छुटकारा गरियो, बचाइए र दुईपल्ट नै तिनीहरूको दर्जा बढाइयो अर्थात् पदोन्नति गरिए। उही तरिकामा प्रभु येशु आज संसारमा आफ्ना जनहरूलाई जति सुरक्षा गर्न योग्य हुनुहुन्छ। यो हामी धेरैको निम्ति सान्त्वनाको विचार हुनुपर्छ, सान्त्वनाको कुरा हुनुपर्छ। उहाँले युहन्ना 10:27-28 भन्नुभयो, भेडा मेरा भेडाहरूले मेरो स्वर सुन्छन् अनि म तिनीहरूलाई चिन्छु अनि तिनीहरूले मलाई पछ्याउँछन् अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु र तिनीहरू कहिल्यै नष्ट हुने छैन न त कसैले तिनीहरूलाई मेरो हातबाट खोसेर लैजान्छ। फेरि युहन्ना 17:11 पदमा उहाँले भन्नुभयो, अनि अब उसो म संसारमा हुँदिन तर तिमीहरू चाहिँ संसारमा हुन्छौ तर तिमीहरू चाहिँ संसारमा हुन्छन् अनि म तपाईँ कहाँ आउँछु। पवित्र पिता, तपाईँले मलाई जति जना दिनुभएको छ तिनीहरूलाई तपाईँको नाउँमा रक्षा गर्नुहोस् र तिनीहरू पनि हामी झैं एक हुन्। उहाँले आफ्नो कथन निरन्तर जारी राख्नुभयो। युहन्ना 17:15 पदमा भन्नुहुन्छ, तिनीहरूलाई यस संसारबाट लैजानुहोस् भनी म प्रार्थना गर्दिन तर तिनीहरूलाई दुष्टबाट रक्षा गर्नुहोस् भनी प्रार्थना गर्दछु। अनि हिब्रु 7:25 पदमा हामी पढ्छौं, यसै कारण उहाँद्वारा जो जो परमेश्वर कहाँ आउँछन् तिनीहरूलाई पूर्ण रूपले मुक्त गर्न उहाँ सामर्थ्य हुनुहुन्छ किनकि तिनीहरूका निम्ति विन्ती गर्न उहाँ सधैँ जीवित रहनुहुन्छ। अनि अन्तिममा पावले लेखे 2 तिमोथी 1:12 पदमा, यही कारणले म पनि यी दुःखहरू भोग्दछु तरै पनि म लजाएको छैन किनकि जसलाई मैले विश्वास गरेको छु उहाँलाई म जान्दछु अनि त्यस दिन समयको निम्ति जुन कुरा मैले उहाँलाई सुम्पेको छु त्यसको रखवाली गर्नलाई उहाँ सामर्थ्य हुनुहुन्छ भनी मलाई निश्चयता छ। मेरो मित्र, तपाईँ र म आज त्यस्तो संसारमा रहिरहेका छौं जुनमा हामी संकष्ट पाउन गइरहेका छौं। केही परमेश्वरका सन्तानहरू सताव खेदो रूपी दुःख कष्ट रूपी प्रचण्ड आगोको ज्वालामा र भट्टीमा पर्न गइरहेका छन् र कतिजना परिरहेका छन्। तर उहाँ तिनीहरूलाई सुरक्षित राख्न सक्षम हुनुहुन्छ र उहाँ तिनीहरूलाई त्यहाँबाट बाहिर निकाली ल्याउन योग्य हुनुहुन्छ, जस्तो कि उहाँले यी तीन यहुदी केटाहरूको सम्बन्धमा गर्नुभयो। तर आज हामीसँग हुनुपर्ने आवश्यकता कुरा नै यी तीन यहुदी केटाहरूको जस्तै परमेश्वरप्रति विश्वासयोग्यता, इमान्दारिता, निष्ठता र विश्वास र भरोसा हो। प्रभु आफ्नो वचन अध्ययनमा धेरै धेरै आशिष दिउन्।
आदरणीय श्रोता, हामी तपाईँको पत्रको बाटो हेरिरहेका छौ। साथै यस कार्यक्रममा बजाइएको कुनै गीत सुन्न चाहनुहुन्छ भने आज नै हामीलाई गीतको बोल सहित लेखी पठाउन हवस्। हामी तपाईँको नाम सहित सुनाइदिनेछौ। त एउटा कुरा, तपाईँले आफ्नो नाम र ठेगाना एकदमै राम्रोसँगले लेखी पठाउन हवस्। त हाम्रो ठेगाना हो कार्यक्रम मुक्तिको मार्ग, TWR पोस्ट बक्स नम्बर 3-2 भुटवल रूपन्देही लुम्बिनी नेपाल। अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग TWR पोस्ट बक्स नम्बर 8-7 सिलगढी 7-3-4-4-0-1। साथै तपाईँले हामीलाई इमेलद्वारा पनि पत्र पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो नेपाली TTB@TWR.IN।